درس حدیث میں شریک ہونے والے حضرات آگے تشریف لے آئیں. بسم اللہ الرحمن الرحیم، نحمده ونصلی علی رسوله الکریم، اما بعد، فقد قال الله عز وجل فمن يعمل مثقال ذرة خيرا يرى ومن يعمل مثقال ذرة شرا يرى. اللہ پاک نے ارشاد فرمایا جو ذرہ برابر نیکی کرے گا اس کے ثواب کو دیکھ لے گا، اور جو ذرہ برابر برائی کرے گا اس کے عذاب کو دیکھ لے گا. بہت عظیم الشان آیت ہے. حضرت حسن بصری رحمہ اللہ ایک مرتبہ کہیں تشریف لے جا رہے تھے، راستے میں ایک صاحب اسی آیت کی تلاوت کر رہے تھے، سورہ زلزال کی تلاوت کر رہے تھے. اس آیت پر پہنچے تو فرمایا لگے تم نے میرے اوپر بڑا احسان کیا، مجھے تم نے یہ آیت سنا دی. اس آیت میں اللہ پاک نے بڑی نصیحت ارشاد فرمائی ہے. اللہ پاک نے فرمایا جو ذرا بھی نیکی کرے گا اس کا ثواب اس کو مل کر رہے گا، ذرا بھی برائی کرے گا اس کا عذاب اس کو مل کر رہے گا. تو کتنی بڑی نصیحت ہے ایک چھوٹی سی آیت میں. انسان کے سامنے اگر یہ آیت ہو تو پھر کتنی برائیوں سے بچے گا، اور چھوٹی سے چھوٹی نیکی چھوڑنا گوارا نہیں کرے گا، کیونکہ وعدہ ہے اس پر کچھ نہ کچھ ملے گا، کچھ نہ کچھ کا ثواب ملے گا، وعدہ ہے. اس لیے اللہ والوں کے یہاں یہ بات سکھائی جاتی ہے کہ نیکی چھوٹی ہو یا بڑی اسے چھوڑو نہیں، چھوڑو گے تو نقصان اٹھاؤ گے. ایک نیکی دوسری نیکی کو کھینچ کر لاتی ہے، اور ایک گناہ دوسرے گناہ کو کھینچ کر لاتا ہے. اس لیے نیکی کا جب موقع آئے تو فوراً آگے بڑھ کر کرنا چاہیے، اور یہ سمجھنا چاہیے کہ ایک چین ہے، سلسلہ ہے. یہ نیکی کروں گا تو اللہ تعالیٰ دوسری نیکی کی توفیق عطا فرمائیں گے، وہ کروں گا تو تیسری نیکی کی توفیق عطا فرمائیں گے. اور گناہ سامنے آ جائے تو سمجھنا چاہیے کہ یہ گناہوں کا ایک سلسلہ ہے، چین ہے، اگر یہ کر لیا تو دوسرا بھی سامنے آئے گا، دوسرا کر لیا تو تیسرا بھی سامنے آئے گا، تیسرا کر لیا تو چوتھا بھی سامنے آئے گا، یہ سلسلہ ہے. اور گناہ کے تعلق سے ایک بات اور ہمیشہ یاد رکھیے، ایک اللہ والے تھے حضرت مولانا قاری منیر احمد صاحب نقشبندی رحمۃ اللہ علیہ، وہ فرماتے تھے کہ دیکھو انسان کی زندگی میں گناہوں کے موقع تو بے شمار آتے رہتے ہیں. ہمت والے ہیں وہ لوگ جو ہمت کر کے گناہ کو چھوڑ دیں. فرمایا جب گناہ سامنے آئے تو ایک بات ہمیشہ یاد رکھنا کہ اللہ پاک جب کسی گناہ کو سامنے کرتے ہیں تو ایک نعمت کو بھی سامنے رکھتے ہیں. بندے نے اگر گناہ کر لیا تو وہ نعمت پیچھے ہٹ جاتی ہے، اور اگر گناہ چھوڑ دیا تو وہ نعمت مل جاتی ہے. بے شمار نعمتوں سے ہم اپنے گناہوں کی وجہ سے محروم ہو جاتے ہیں. بعض مرتبہ ایسا ہوتا ہے نہیں، بہت سے لوگ کہتے ہیں آکے سب کے ساتھ یہ ہوتا، بھائی کام ہوتے ہوتے رہ گیا، گلے تک آ گیا تھا رہ گیا، فلاں چیز ہاتھ میں آنے والی تھی رہ گئی. تو ہمیں غور کرنا چاہیے کہ ہماری زندگی میں کہیں کوئی کوتاہی ہے، فروگزاشت ہے، کوئی کمی ہے، اللہ پاک سے معاملہ صاف کر لیں. تو اللہ پاک نے اس عظیم الشان آیت میں ارشاد فرمایا فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى، جو شخص بھی ذرہ برابر، ذرہ کہتے ہیں چھوٹی سی چیونٹی کو، بالکل معمولی جو چیونٹی ہوتی ہے، इतनी भी यानी छोटी से छोटी भी कोई नेकी करेगा तो अल्लाह पाक के यहाँ वो नेकी जाय नहीं जाती, बुलाई नहीं जाती। खैर नहीं यारा, अल्लाह पाक उसको उसे दिखाएंगे, उसका उसको सवाब देंगे। और अगर कोई बुराई करता है तो बुराई भी लिखी जाती है, वो उसको अल्लाह पाक की तरफ से निज़ाम है कि उसकी सज़ा मिलेगी। इल्ला ये कि तौबा कर ले, तौबा कर ले तो अल्लाह पाक उसको माफ़ फरमा देंगे। इसलिए तौबा में ताखिर नहीं करनी चाहिए, जब भी कोई गुनाह हो फौरन तौबा करो। इन्नल हसनात युज़हिबन सय्यिआत, कुरान पाक की आयत है कि नेकियां बुराइयों को ख़त्म कर देती हैं। गुनाह हुआ बुराई है तो तौबा नेकी है नहीं है, फौरन तौबा कर लो। दिन में 100 दफे भी खुदा ना खास्ते कोई गुनाह हो जाए तो हिम्मत मत हारो, ये तो शैतान से कुश्ती है, कभी ये पछाड़ है कभी हम पछाड़ है कभी वो पछाड़ है कभी हम, हिम्मत नहीं हारनी है और मौत तक इससे बराबर कुश्ती लड़ते रहना है। ये पीछा नहीं छोड़ेगा, ये पीछा नहीं छोड़ने का, और हमें भी अपने रब को नहीं छोड़ना है। अगली आयत है वो मैं तुकद्दिमू लि अनफुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह हुवा खैरुन व अअज़म अजरा, जो नेकी तुम आगे भेजोगे अपने लिए तो उसे मौजूद पाओगे अल्लाह के पास, यही बेहतर है और उसका अजर बहुत बड़ा हुआ है। अल्लाह पाक ने इस आयत करीमा में तरगीब दी है वमा तुकद्दिमू लि अनफुसिकुम मिन खैर, कि आगे के लिए तैयारी करो, आगे के लिए ज़खीरा इकट्ठा करो, जो भी हम नेक आमाल करते हैं वो कल काम आएगा। सदक़ात और खैरात के ज़रिए से भी आगे के लिए ज़खीरा करो। जो माल हम अल्लाह की राह में दे देते हैं वो जमा हो जाता है, वो जमा हो जाता है और अल्लाह पाक उसकी परवरिश करते रहते हैं, बड़ा होता रहता है और बहुत बड़ी शक्ल में क़यामत के दिन अल्लाह पाक उसको हमारे सामने लेकर आएंगे। एक हदीस पाक में आता है कि तुम में से कोई शख्स अगर आधा छुहारा, छुहारा बोलते हैं ना उसको, सूखा हुआ खजूर, आधा छुहारा अल्लाह की राह में देता है इखलास के साथ, पाकीज़ा कमाई से, अपनी हलाल कमाई से, तो अल्लाह पाक उसको सीधे हाथ में कबूल फरमाते हैं। ये एक इशारा है इस बात की तरफ कि अल्लाह पाक उसको निहायत तवज्जो से और रहमत के साथ कबूल फरमाते हैं, प्यार के साथ कबूल फरमाते हैं और फिर उस सदक़े की परवरिश करते रहते हैं, वो बढ़ता रहता है, बढ़ता रहता है और क़यामत के दिन वो एक छोटा सा सदका पहाड़ों की शक्ल में तुम्हारे सामने आएगा, इतना बड़ा अल्लाह पाक उसको कर देते हैं। तो अल्लाह पाक की कितनी बड़ी नियमत है। अल्लाह पाक कहना चाहते हैं कि तुम आगे के लिए ज़खीरा इकट्ठा करो, यहाँ पर जो भी तुम अल्लाह की राह में खर्च करोगे वहाँ पर पाओगे, वहाँ पर पाओगे। तो अल्लाह ने किसी को माल दिया है तो आखिरत की तैयारी करे, आखिरत की तैयारी करे, अपने आस पास में देखे, सबसे पहले अपने रिश्तेदारों को देखे कौन ज़रूरतमंद है। बहुत से बच्चे ऐसे हैं रिश्तेदारों में जो स्कूलों में पढ़ नहीं पाते, आप अपनी हलाल और पाकीज़ा कमाई से उनकी तालीम का बंदोबस्त करें। बहुत से रिश्तेदार ऐसे ही मिल जाएंगे जिनके पास रहने का ठिकाना नहीं है, अल्लाह ने आपको 10-10 मकान दिए हैं, जाना तो आपको है ही दुनिया से, और जब चले जाएंगे तो दूसरों का हो जाएगा वो सारा का सारा, तो आप उन मकानों में से कुछ मकान अपने रिश्तेदारों को भी दे दें जिनके पास नहीं है। ऐसे मौके पर शैतान उकरा था, अरे वो आदमी अपनी करतूतों की वजह से वहाँ पहुँचा है, अगर वो भी मेहनत करता और ऐसा होता था वो भी आज वहाँ पर होता था। शैतान वो कहलाता है, आप उस चीज़ को मत देखिए, आप इस चीज़ को देखिए कि अब उसके पास में कुछ नहीं है, वो ज़रूरतमंद है, हालात आए उसके पास ख़त्म हो गया जो कुछ था, लेकिन अब उसको ज़रूरत है, अब उसके सामने बच्चे हैं छोटे छोटे, उसके पास कुछ रहेगा वो छोड़ कर जाएगा तो उसके बच्चों के लिए एक सहारा होगा, उसके बच्चों के लिए एक सहारा होगा। तो नस्लें जब तक रहेंगी आपको दुआएं मिलती रहेंगी, आपके लिए हिफाजत का सामान है। बहुत बड़ा काम है ये, बहुत बड़ा काम है। अल्लाह पाक को, अल्लाह पाक किसी को नवाजे तो ये काम भी करके जाना चाहिए, किसी को बसा कर चले जाओ, किसी के कपड़ों का बंदोबस्त करो। आज हमारे एक मिजाज बन गया है कि कोई मुसीबत आई, परेशानी आई तो सदका करेंगे। कैसे सदका करेंगे भाई? ऐसा भाई बकरा काट दो भाई, जान के बदले जान। गोश्त भेज रहे हैं जबरदस्ती कि उसको जरूरत हो ना हो, उसको जरूरत हो ना हो, सदका वही अफजल है जो सामने वाले की जरूरत में ज्यादा काम आए, वो सदका ज्यादा अफजल है। बहुत से लोग रमजान में क्या करते हैं कि वो राशन पर राशन बस बांटते हैं। ठीक है, जहां जरूरत है आप राशन भी पहुंचाइए, लेकिन कहीं ऐसी भी जरूरत है कि राशन मौजूद होता है, पैसों की जरूरत है, वो कुछ भी कर लें, उनके पास कर्ज है साल भर का, वो कर्ज अदा कर लेंगे, उससे आप कर्ज अदा कर दीजिए। उनके पास कपड़े लत्ते नहीं है, किराया देने के लिए नहीं है घर का, बच्चों की फीस के लिए निजाम नहीं है, तो आप तहकीक कीजिए, आप उनकी करीब होकर उनसे मालूमात कीजिए किस चीज की ज्यादा जरूरत है, और उसके बाद में आप उनकी मदद कीजिए। और ये याद रखिए, ये सब जखीरा है, आखिरत में काम आएगा ये, जिसको अल्लाह पाक की सहायत करीमा में इरशाद फरमाते हैं, वमा तुकद्दिमू लि अनफुसिकुम मिन खैरिन तजिदू इंदल्लाह हुवा खैरुन व अअज़म अजरा वमा तुनफिकू मिन खैर फइन्नल्लाह बियालीम। अल्लाह पाक ने इरशाद फरमाया, जो कुछ तुम खर्च करोगे अपने माल में से, बस यकीनन अल्लाह उसे खूब जानने वाला है। फिर आगे एक हदीस बयान फरमाते हैं, हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से मरवी हदीस है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, إن الله تعالى قال من عادى لي وليا فقد آذنته بالحرب। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह का इरशाद है, अल्लाह का इरशाद है का मतलब समझे, हदीस कुदसी है, हदीस कुदसी उस हदीस को कहा जाता है जो अल्लाह पाक का इरशाद है लेकिन कुरान में नहीं है, उसकी तिलावत नहीं की जाती, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के जरिए से उम्मत तक पहुंचा है, इसलिए उसको हदीसे कुदसी कहा जाता है, हुजूर पहुंचा रहे हैं अल्लाह की बात। तो इसमें कहते हैं अल्लाह के रसूल के अल्लाह ने ये फरमाया, मन आदाली वलिया फकद आदंतु बिलहरब, जो मेरे किसी वली से दुश्मनी रखता है मेरा उसके साथ ऐलान जंग है, फकद आदंतु बिलहरब, वमा तकर्रब इलैया अब्दी बिशैइन अहब्ब इलैया मिम्मा अफ्तरजतु अलैह। और फरमाया, बंदा जिन चीज़ों के जरिए मेरा तकर्रुब हासिल करता है उनमें से कोई चीज़ फराइज से ज़्यादा मुझे महबूब नहीं है, यानी सबसे ज़्यादा तकर्रुब मेरा हासिल किया जा सकता है फराइज के जरिए से। दूसरी बात, वो मैं अज़ालु अब्दी तकर्रुबु इलैया, और फराइज के बाद फिर नवाफिल से भी बंदा मेरा तकर्रुब हासिल करता है, और इसके जरिए से इस कदर तकर्रुब हासिल कर लेता, हत्ता उहिब्बहू, यहां तक कि मैं उससे मोहब्बत करने लगता हूं, फइदा अहबबतुहु कुंतु समअहु अल्लज़ी यस्मअु बिही व बसरहु अल्लज़ी युबशिरु बिही। फरमाया कि जब मैं अपने बंदे से मोहब्बत करने लगता हूं तो मैं उसका कान बन जाता हूं जिससे वो सुनता है, वह बसरहु उसकी आंख बन जाता हूं जिससे वो देखता है, वयदहु अल्लती यबतिशु बिहा और उसका हाथ बन जाता हूं जिससे वो पकड़ता है, वरिजलहु अल्लती यमशी बिहा और उसका पांव बन जाता हूं जिससे वो चलता है, व इन सअलनी अतीतुहु, और फिर वो मेरे इतने करीब हो जाता है कि अगर मुझसे कुछ मांगता है तो मैं जरूर देता हूं, वलइन इस्तादनी लउईदनहु, अगर वो मुझसे पनाह तलब करता है तो मैं जरूर उसे पनाह देता हूं। इस हदीस पाक में कई मजमून हैं। पहला मजमून तो यह है कि मन आदाली वलीयन फकत आदंतुहु बिलहरब, जो शख्स मेरे वली से दुश्मनी रखता है तो मेरी तरफ से उसके लिए ऐलान जंग है। ये बड़ी खतरनाक बात है, अल्लाह पाक की तरफ से ऐलान जंग दो ही किस्म के गुनहगारों के लिए है, एक सूदखोर के लिए। कुरान पाक में फरमाया, वइन तुबतुम फलकुम या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह वज़रू मा बक़िया मिनर रिबा इन कुंतुम मुमिनीन। ए ईमान वालो, तुम सूद का मामला छोड़ दो, और अगर तुम सूद का मामला یہ نہیں چھوڑو گے. وَإِلَّمْ تَفْعَلُوا, اگر ایسا نہیں کرو گے, فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِ, تو اچھی طرح سمجھ لو پھر یہ اللہ اور رسول کے ساتھ اعلان جنگ ہے. اور کون اللہ رسول سے جنگ کا اعلان جنگ کر سکتا ہے, کون لڑائی کر سکتا ہے؟ اس لیے آپ نے دیکھا ہوگا کہ سود خور کبھی بھی پنپتا نہیں ہے. چند دن بظاہر نظر آتا ہے کہ اس کے پاس پیسہ بہت ہے, یہ جا رہا وہ جا رہا وہ جا رہا, لیکن ہوتے ہوتے اس حالت میں پہنچ جاتا ہے کہ اگر اس کے کپڑے بھی اتار کر قرض میں دے دیے جائے تب بھی قرض پورا نہ ہو. آپ نے بھی دیکھا ہوگا اور ہم نے بھی ناخوں سے اسی شہر میں بہت سی مثال دیکھی ہیں. اللہ اچھا خاصا کام چلا رہا تھا, سب کچھ چل رہا تھا, لیکن یہ کہ بس مال بڑھانے کے لیے, کمپنی کو ترقی دینے کے لیے, کسی مجبوری کی وجہ سے نہیں, کمپنی کو ترقی دینے کے لیے سود کے اندر لگ گئے تھا. اب جب سود کے اندر لگ گئے, انٹرسٹ کے پیسوں کو لینا شروع کر دیا, تو اس کی نحوست ایسی آئی کہ رفتہ 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 کروڑوں سے لاکھوں, لاکھوں سے ہزاروں, اور ہزاروں سے سو سے بھی نیچے گر کر کہیں کے نہیں رہے. پتہ چلا بچوں کے گھر میں بھی رہتے ہیں, ایسی بھی مثال ہے. اس کی نحوست, خاص طور سے ایمان والے کو یہ چیز راس آتی نہیں ہے, اللہ رسول پر جس کا ایمان ہے. کیونکہ اللہ رسول نے کہا اے ایمان والو یہ معاملہ چھوڑ دو, ایمان والوں کو مخاطب خاص طور سے کیا ہے. اگر نہیں چھوڑو گے تو اللہ رسول کی طرف سے اعلان جنگ ہے. ایک تو ان کے لیے اعلان جنگ ہے, سود کا معاملہ. اس لیے بھائی بچنا چاہیے, آج کل ایسی نئی نئی شکلیں باطل کی طرف سے سود کی آ گئی ہیں کہ پتہ ہی نہیں چلتا ہے, اور اچھے خاصا طبقہ, دیندار طبقہ بھی اس کے اندر مبتلا ہو جاتا ہے. بڑا ڈر لگتا ہے آج کل کسی کا کچھ کھاتے ہوئے, کسی کچھ لیتے ہوئے بھی. اس لیے کہ اچھا خاصا ہمارے پاس بہت سے لوگ آتے ہیں کہ بالکل کئی, آپ شکل دیکھ کر اور ان کی سیرت دیکھ کر اور ان کی زندگی دیکھ کر اندازہ نہیں کر سکتے کہ یہ بندہ بھی سود کے معاملے میں پھنس سکتا ہے, لیکن پھنس جاتے ہیں. تو اللہ سے بہت زیادہ دعا مانگنی ہے, اللہ پاک حفاظت فرمائے ہماری بھی, ہمارے بچوں کی بھی. اللہ پاک پوری امت کی حفاظت فرمائے, پوری امت کی حفاظت فرمائے. یہ بڑا نحوست والا معاملہ ہے, اللہ اور رسول کی طرف سے اعلان جنگ ہے, اس سے بڑی اور بات کیا ہو سکتی ہے. اور دوسرے جن کے لیے اللہ اور رسول کی طرف سے اعلان جنگ ہے, ولیوں سے دشمنی مول لینے والے, اللہ کے جو اولیاء ہوتے ہیں, اللہ کے ولیوں سے کبھی بھی کسی دشمنی مول نہیں لینی چاہیے. جو اصحاب نسبت, بزرگان دین ہیں, جن کا اللہ سے تعلق ہو گیا ہے, کبھی بھول کر بھی ان کی شان میں بے ادبی نہیں ہونی چاہیے, گستاخی نہیں ہونی چاہیے, ورنہ دنیا بھی برباد آخرت بھی برباد ہے. کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم خود ارشاد فرما رہے کہ جو ولیوں کے ساتھ دشمنی رکھتا ہے, اللہ کہتے ہیں کہ اللہ کی طرف سے اس کے لیے اعلان جنگ ہے, گویا وہ اللہ سے لڑ رہا ہے. وہ حضرت تھانوی رحمۃ اللہ نے قصہ لکھا ہے کہ ایک اللہ کے ولی, ایک بزرگ کہیں تشریف لے جا رہے تھے, بارش ہو رہی تھی, کیچڑ جس کو چکڑ بولتے ہیں یہاں پر, کیچڑ ہو گئی, سب لوگ سنبھل سنبھل کے چل رہے ہیں. سامنے سے ایک جوڑا آ رہا ہے, میاں بیوی, وہ کسی پروگرام میں جا رہے ہیں, اچھے نئے کپڑے پہن رکھے ہیں انہوں نے. ان بزرگوں کا پاؤں کچھ اس طریقے سے پڑا کہ چھینٹے اٹھی, اور جوڑے میں سے جو بیوی تھی اس کے کپڑوں پر وہ چھینٹا آ گئی. اس کو بڑا غصہ آیا, پہلے بیوی نے لان تان کی, اور بیوی کو خوش کرنے کے لیے شوہر میاں لان تان کرنے لگے, اور اس لان تان میں ایک زور سے تھپڑ مارا ان بزرگ کے, جبکہ بزرگ معافی مانگ رہے ہیں, لیکن اس نے اپنی بیوی کو خوش کرنے کے لیے تھپڑ مار دیا. انہوں نے اپنے خادم سے کہا بھائی تو بھی ابھی تھپڑ مار, لیکن خادم نے کہا آج تک حضرت نے انتقام نہیں لیا, آج کیوں انتقام لے رہے ہیں؟ وہ خادم اسی سوچ کے اندر اس نے دیر کر دی, تھپڑ نہیں مار سکا. تھوڑی دیر آگے چلے, وہ جوڑ آگے چلا, اس کا پاؤں پھسلا, شوہر کا جس نے تھپڑ مارا تھا پاؤں ٹوٹ گیا, ऐसा पांव फिसला के उसी में पांव टूट गया। कभी कभी ऐसा होता है कि जरा से गिरने में ही इंसान का पांव भी टूट जाता है, पता भी नहीं लगता, और उसी में फिर वो मर भी गया। तो उन्होंने हजरत बुजुर्ग ने अपने खादिम को डांटा, तुझसे कह रहा था ना थप्पड़ मार, तूने मारा क्यों नहीं? उसने कहा हजरत आपने कभी किसी से इंतकाम नहीं लिया, मैं सूरत आप क्यों इंतकाम ले रहे हैं, इसलिए मैंने देर कर दी। कहने लगे जब इस शख्स ने मेरे थप्पड़ मारा था तो मैंने देखा कि अल्लाह का गजब उसकी तरफ मुतवज्जे है और अल्लाह पाक को यह बात पसंद नहीं आई कि उसके महबूब को कोई मारे, जुल्म करे, सताए। उसने अपने महबूब की हिमायत में आकर, बीवी की हिमायत में आकर आपको थप्पड़ मारा और हमने अपने महबूब की हिमायत में आकर उसको हलाक कर दिया। वो उसको हमारा थप्पड़ था जिसमें उसकी जान चली गई। तो इसलिए कभी भी किसी अल्लाह वाले की शान में गुस्ताखी और बेअदबी नहीं होनी चाहिए। खुदा ना खास्ते कभी ऐसा हो जाए तो फौरन माजरत करो, गलती की माफी चाहो। इस तरह अल्लाह पाक बड़े गफूर रहीम है, माफ करने वाले। जो अल्लाह के खास बंदे होते हैं उनके अंदर भी ये अल्लाह वाली सिफात होती है, वो भी बहुत जल्दी माफ करते हैं और फिर उनको और ज्यादा प्यार आ जाता है। देर नहीं करनी चाहिए। अल्लामा इकबाल का नाम आप लोगों ने सुन रखा होगा, सबने सुना ना, शायर मशरिक। ऐसे बड़े शायर हैं कि दुनिया में 200 से ज्यादा जबानों में उनके अशार के तर्जुमे हुए हैं और कई हजार लोगों ने उनके अशार पर पीएचडी की है। दुनिया में इतने बड़े शायर हैं वो। अल्लामा इकबाल रहमतुल्लाह अलैह के बारे में आप ये भी समझने, ये भी जान लें कि वो मुस्लिम लीग के आदमी थे, इसलिए हिंदुस्तान से हिजरत करके वहां चले गए थे वो। और चूंकि वो उस जमात के आदमी थे इसलिए उनका जो तराना है सारे जहां से अच्छा हिंदुस्तान हमारा, उसको दूसरा दर्जा हासिल है, वरना पहले दर्जे का मुस्तहिक था वो हिंदुस्तान में। हमारे मुल्क का कौमी तराना है वो, उसको पहला दर्जा मिलना था, लेकिन चूंकि वो उस जमात से ताल्लुक रखते थे और वहां चले गए, इसलिए ये उनको दर्जा नहीं मिला उनके तराने को। तो अल्लामा इकबाल बहरहाल उस जमात के आदमी थे, मुस्लिम लीग के आदमी थे, और उस वक्त एक इख्तलाफात चल रहे थे यहाँ पे हिंदुस्तान में मुस्लिम लीग के और कांग्रेस के। मुसलमानों का एक तबका वो था जो ये चाहता था कि डिवाइड ना हो, तकसीम ना हो और यहीं पर रहें। उसमें मुसलमानों के बड़े बड़े कौमी और मिल्ली रहनुमा थे, हजरत मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह, मौलाना हिफ्जुर रहमान सेवहारवी रहमतुल्लाह अलैह, और अबुल कलाम आज़ाद रहमतुल्लाह अलैह, शाह अब्दुल कादिर रायपुरी रहमतुल्लाह अलैह, ये बड़े बड़े बुजुर्गान दीन हैं जो नहीं चाहते तकसीम ना हो। अक्सर अकाबिर का यही था कि तकसीम नहीं होनी चाहिए। तो वो लीग वाले जो थे वो इतने मुतशद्दिद थे इस मामले में कि जो उनकी हिमायत न कर उसको काफिर कहते थे, काफिरों की औलाद, कांग्रेस का पिट्ठू, ये वो जरखरीद गुलाम, इस किस्म। यहां तक कि हजरत मदनी रहमतुल्लाह अलैह के साथ उन्होंने बड़ा हतक आमेज सुलूक किया, उनकी बेइज्जती की। हजरत मदनी रहमतुल्लाह अलैह की विलायत में तो किसी को शकी नहीं। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह, सब जानते कितने बड़े वली है वो, तबलीगी जमात के बानी। दिल्ली में एक बड़ा जलसा होता था, हजरत किसी सियासी जलसे में शरीक नहीं होते थे, मौलाना इलियास साहब रहमतुल्लाह अलैह। लेकिन लीग वालों ने हजरत को किसी तरह से अपने एक बड़े जलसे में बुला लिया, हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह को। वहां पर जब आ गए हजरत स्टेज पे तो हजरत मदनी रहमतुल्लाह अलैह के ताल्लुक से लीग वालों ने ऑल होल बकना शुरू किया, तो हजरत को एकदम से जलाल आ गया। खुद माइक पे तशरीफ लाए मौलाना इलियास साहब और कहा ये क्या बकवास कर रहे हो तुम, मैं इतनी देर से सुन रहा हूं, बर्दाश्त कर रहा हूं, हजरत मदनी को जितना मैं जानता हूं तुम लोग नहीं जानते। खुदा की कसम अगर वो अपनी रूहानी ताकत से सिर्फ अंग्रेजों को भगाना चाहे हिंदुस्तान से तो भगा सकते हैं, वो इतने बड़े अल्लाह के वली हैं, लेकिन अल्लाह की तरफ से उन्हें इसका हुक्म नहीं है। वो ऐसे अल्लाह के वली, अल्लाह के मर्द, अल्लाह तक पहुंचे हुए खुदा रसीदा बुजुर्ग हैं। ये कहकर आप नाराजगी के साथ रुमाल अपने सिर पर डाला और वहां से बंगले वाली मस्जिद में तशरीफ ले आए। तो मैं बताना चाहता हूं इतने बड़े वलीउल्लाह हैं मदनी रहमतुल्लाह अलैह तो, लेकिन हजरत मदनी रहमतुल्लाह अलैह के साथ लीग वालों ने जो सुलूक किया है अल अमान वल हफीज, आज भी आसाम के अंदर वो तालाब मौजूद है कि एक शख्स ने आपकी पगड़ी अपने पांव तरे रौंद डाली और थोड़ी देर में क्या हुआ, वो शख्स आगे गया, लीक का आदमी था, और पांव फिसले एक तालाब के अंदर गिर गया और तालाब में उल्टा सर नीचे पांव ऊपर यूं यूं घूमने लगा। गांव वाले समझ गए हैत मदनी के बद्दुआ लगी है, सब कहने लगे हजरत हजरत उसको बचा लो। हैत ने कहा मैंने तो उसी वक्त माफ कर दिया, अब अल्लाह का उसका मामला है, मैं कुछ नहीं कर सकता, मैंने तो माफ कर दिया है, मैंने माफ कर दिया। अल्लामा इकबाल सामने हैत मदनी के इंतकाल के बाद में जो एक मजमून लिखा है उसमें हैत मदनी के ताल्लुक से बात लिखा है कि पंजाब के अंदर जो इतना बड़ा कत्लेआम हुआ है, मैं समझता हूं कि वहां पर उस जमीन पर हजरत मदनी जैसे अल्लाह के वली के साथ तोहीन वाला और गुस्ताखी वाला मामला बहुत हुआ है, उनकी बेद भी बहुत हुई है, और जिस सरजमीन पर अल्लाह के वली की बेद भी होती है अल्लाह पाक का गजब नाजिल होता है। फिर उन्होंने दो वाकये लिखे हैं अपने उस मजमून में, जो वाकये उनको उनके सामने के हैं, कहने लगे अमृतसर की बात है, उस वक्त डिवाइड नहीं हुआ था, बस तहरीक चल रही थी अलग होने की, जिन लीग वाले कोशिश करते अलग हो जाए, कि अमृतसर की बात है, मैं वहां बैठा हुआ था और लीग के बड़े बड़े रहनुमा बैठे हुए थे, एक नौजवान आया, उसने कहा भाई आज तो मैंने कांग्रेस के पिट्ठू का बहुत बुरा मामला किया है, दो नौजवान थे उसमें से, हमने आज के कौन पिट्ठू माने, हैत मदनी, कहले कि वो लाहौर से आ रहे थे, चूंकि अमृतसर ट्रेन रुकती थी, जब यहां पर आए स्टेशन पे तो हमने उनको नीचे उतारा, नीचे उतार के मैंने तो डाली पकड़ के थप्पड़ मार दिया, और दूसरे ने कहा मैंने पगड़ी उतार कर नीचे डाल दी, मैंने पगड़ी उतार कर उनकी नीचे उतार दी और उनके बाल पकड़ के खींचे। तो अमृतसर के जो मुस्लिम लीग के सदर थे वो आलिम दीन थे, अल्लामा इकबाल ही बैठे हुए, उन्होंने कहा तुम क्या कह रहे हो कि तुमने वाकई ऐसा किया है, उन्होंने कहा हाँ हाँ हमने ऐसे किया, फखरिया कहने लगे। तो उन्होंने अपने सर पकड़ लिया, जो आलिम थे लीग के सदर थे, सर पकड़ लिया, कहने लगे अल्लाह अल्लाह कितना बुरा तुमने किया है, और अपने अंजाम बद का इंतजार करो, और ये कहकर फौरन बिस्तर समेटा और वो वहां से हिजरत शहर छोड़कर चले गए। कहने लगे मुझे दिख रहा है कि बहुत जल्दी इस सरजमीन पर अल्लाह का आजाब आने वाला है। फिर जो कत्लो गारत करी हुई है इस डिवाइड के चक्कर में 10 लाख मुसलमानों का कत्लेआम हुआ है, जमीयत उलमा इनकी रिपोर्ट है, ये गवर्नमेंट की रिपोर्ट 5 लाख है, 10 लाख मुसलमान। और उन दोनों जवानों के साथ क्या मामला हुआ, एक तो ऐसा बीमार हुआ कि 2-4 दिन में उसके पांवों में जख्म आए, क्या है जख्म आए, वो जख्म सड़ते चले जा रहे हैं, इलाज पे इलाज हो रहा है, इतने जख्म सड़े कि कीड़े पड़ गए और उसमें से जख्म में से बदबू आती थी, वो कीड़े इतने हो गए कि रोजाना जख्म को जो होते खा जाते थे, हड्डी तक पहुंच जाते थे। तो डॉक्टर ने तजवीज किया कि रोजाना इसमें कीमा भरा जाए इन जख्मों में, ताकि वो कीड़े इस कीमे को खाए, इसके गोश्त को और हड्डी को ना खाए, और आधा आधा किलो कीमा रखा जाता और रोजाना कीड़े वो खा जाते थे। फिर चंद दिन में इसी के साथ वो इसी बदबू और जख्म के साथ में वो मरा है, और लोग उसके जनाजे को भी नहीं गए, कब्रिस्तान में डाल दिया तो कब्र ने उखाड़ कर फेंक दिया उसको। ये अल्लामा इकबाल लिख ले, मैं नहीं कह रहा हूं। और दूसरे नौजवान का मामला ये हुआ कि तीसरे चौथे दिन ही वो एक रेल के नीचे कटके मर गया, ट्रेन के नीचे कटके मर गया। तो कभी भी भूल के भी किसी अल्लाह के वली की शान में गुस्ताखी और बेद भी नहीं होने चाहिए, गुस्ताखी बेद भी नहीं होनी चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे मन आदाली वलीयन फकत आदंतहु बिलहरब, जो मेरे वली के साथ दुश्मनी रखता है تو میری طرف سے اس کے لیے اعلان جنگ ہے. ارے بھائی یہ تو فطری اور بدی بات ہے, اگر کوئی میرا بیٹا ہے کوئی اس کو مارے گا تو مجھے تکلیف ہوگی نہیں ہوگی, یا کوئی میرا بہت محبوب ترین ہے جس سے میں محبت کرتا ہوں اس سے کوئی اگر کچھ کہے گا تو مجھے تکلیف ہوگی نہیں ہوگی, میں انتقام لوں گا. ہمارے بچے کو ہاتھ لگائے گا تو باپ کتنا بھی کمزور ہو وہ کھڑا ہو جائے گا, کچھ بھی کر گزرنے کے لیے تیار ہو جائے گا اپنی اولاد کے لیے. تو جو اللہ کے ولی ہوتے ہیں وہ اللہ کے ایسے ہی قریبی ہوتے ہیں. تو اللہ جب کوئی ان کے ساتھ دشمنی رکھے گا, ان کے ساتھ برائی کا معاملہ کرے گا, تو پھر اللہ پاک کی طرف سے بھی اس کے لیے ساتھ ایسے ہی معاملہ ہو جائے گا. حضرت مولانا شاہ ابراء الحق صاحب حقی رحمۃ اللہ علیہ فرماتے تھے کہ دیکھو دینی خدام کے ساتھ بھی کبھی بے ادبی والا معاملہ نہیں کرنا. فرمایا اس لیے کہ یہ بھی سب دین میں لگے ہوئے ہیں نا, اعمالی اعتبار سے اعمال کے لحاظ سے کمی کوتاہی تو ہوتی رہتی ہے, اچھے اچھے میں ہوتی ہے, صرف انبیاء کی ذات پاک ہے, معصوم ہے انبیاء کی ذات, باقی کسی سے بھی کمی کوتاہی ہو سکتی ہے. لیکن جو لوگ دین میں لگے ہوئے ہیں, دینی خدمت انجام دے رہے ہیں, فرمایا ان کے احترام میں اکرام میں کمی نہیں آنی چاہیے, اور بے ادبی کا معاملہ تو ہرگز ہرگز نہیں کرنا چاہیے, ورنہ اللہ تعالیٰ کی صفت انتقام اس کی طرف متوجہ ہو جاتی ہے, اس سے بہت بچنے کی ضرورت ہے. دوسرا مضمون اس میں, وما تقرب الی عبدی بشیء احب الی مما افترضت علی, کہ بندہ میرا تقرب سب سے زیادہ فرائض کے ذریعے سے حاصل کر سکتا ہے. بہت سے لوگ یہ سمجھتے ہیں کہ نہیں صاحب نوافل تسبیحات ذکر و اذکار مراقبات زندگی میں فرائض نہیں ہے, ان سب چیزوں میں لگا ہوا ہے, اس سے اللہ کا تقرب حاصل نہیں ہو سکتا. اور فرائض صرف نماز ہی نہیں ہے, زکوٰۃ اور حج ہی فرائض نہیں ہے, ہماری ذات سے کسی کو تکلیف نہ ہو یہ بھی فرض ہے, بیوی کے حقوق ادا کرنا, اولاد کے حقوق ادا کرنا یہ بھی فرض ہے, اچھے اخلاق کے ساتھ رہنا دینی فریضہ ہے. فرائض اسلام میں بہت سارے یہی نہیں ہیں, انہی فرائض کے ذریعے سے اللہ کا قرب حاصل ہوتا ہے. ایک بندہ رات دن نماز پڑھتا ہے, رات دن نماز پڑھتا ہے, گھر میں بیوی پر ظلم کرتا ہے, کبھی بھی اللہ قرب نہیں مل سکتا اس کو. اولاد کے حقوق ادا نہیں کرتا ہے, پڑوسیوں کو ستاتا ہے, تکلیف دیتا ہے, اور ہر وقت مسجد میں پڑا رہتا ہے, لیکن کبھی بھی اس کو اللہ کا قرب حاصل نہیں ہو سکتا. اللہ کے قرب کے لیے ضروری ہے کہ جتنی چیزیں اللہ نے فرض کی ہیں مضبوطی کے ساتھ ان پر عمل پہ رہو. اللہ نے فرمایا مما افترضت علی, سب سے زیادہ تقرب میرا فرائض کے ذریعے سے حاصل ہوتا ہے, اس کی حاصل نہیں ہوتا. ایک یہاں پر مجھے قصہ یاد آ گیا کہ ہمارے رشتہ داروں میں ایک صاحب تھے, حافظ جمیل صاحب, بڑے نیک آدمی تھے, صحیح العقیدہ بالکل آدمی, اللہ والے نیک آدمی. وہ کسی زمانے میں سیدہ تیمورہ کے سیکرٹری تھے, سیدہ تیمورہ آسام کی چیف منسٹر رہی ہیں مسلمان, دلی میں ان کا بنگلہ تھا, تو دلی میں جو کام وام تھے سارے ہوتے تھے وہی دیکھتے تھے حافظ جمیل صاحب. وہ معتقد تھی کسی ایک بابا کی, جو بابا صاحب تشریف لاتے تھے ہندوستان کے کسی خاص کونے سے آتے تھے, وہ نام نہیں لینا چاہ رہا میں اس کا, وہاں سے آتے تھے وہ, اور بڑی معتقدہ. اب ان کو کہتی تھی کہ ان کے بابا کا خاص خیال رکھو, ان کی آرام کا, ان کی راحت کا, ہر چیز کا. تو ان کو کبھی کبھی پریشانی ہوتی تھی کہ اس بابا کی زندگی میں فرائض نہیں ہیں, اتنی بڑی لیڈر, اتنی سمجھدار عورت, اس کی معتقدہ کیسی ہے. پھر انہوں نے مجھے قصہ بتایا, کہنے لگے میں نے ایک دن سوچا کہ میں جہاں اس کا قیام کرتا ہوں اسی قیام گاہ میں ان کے ساتھ رک کر دیکھوں کہ آخر بابا کے اعمال کیا ہیں. تو دیکھا بابا نماز پڑھ رہے ہیں قبلے کی مخالف سمت, ادھر قبلہ ہے اس طرف کو, میں نے کہا صاحب بابا نماز ادھر نہیں، ادھر پڑھی، ادھر قبلہ ہے. تو انہوں نے دوسری طرف کر لی، اس طرف نہیں اور دوسری طرف کر لی، نیت باندھی. کہا بابا ادھر نہیں ادھر، انہوں نے اس طرف کر لی. تیسری مرتبہ جب ٹوکا کہنے لگے، او گستاخی کرتا ہے، بیت بھی کرتا ہے، تجھے پتہ نہیں ہماری نماز کہاں ہوتی ہے؟ ہماری نماز مدینے میں ہوتی ہے، اور ہماری نماز کے اندر روحانیت ہے. ہم دیکھتے یہاں پہ ہیں لیکن سجدہ ہمارا عرش کے نیچے ہوتا ہے. اس قسم کی باتیں کی تو حافظ صاحب تو پڑھے لکھے آدمی تھے، سمجھتے تھے، کہنے لگے بھی اس سے بڑا جاہل نہیں ہے کوئی بھی، اور بس یہ وہی ہے جو بس سجدہ کو کس طریقے سے بہکا رکھا ہے اس نے. اور انہوں نے جا کے سیدہ سے کہا آپ کس کے چکر میں پڑھ رہی ہیں؟ تو سیدہ نے ان کو نکال دیا، کہنے لگے تم گستاخ ہو، تم بے ادب ہو، یہ اللہ کی پہنچی ہوئی، اللہ تک پہنچی ہوئے لوگ ہیں. لیکن اللہ فرماتا ہے اسی جس حدیث میں اللہ نے کہا میرے ولی سے تو دشمنی مول لیتا ہے، میری طرف سے نہ آیا اللہ نے جنگ، اسی حدیث میں اللہ بھی فرماتا ہے کہ ولی ویسے ہی نہیں بن جاتا کوئی، بلکہ اگر کسی کو ولی بننا ہے تو سب سے زیادہ ولایت اور قرب جو اس کو ملے گی وہ فرائض پر عمل کے ذریعے سے ملے گی. فرائض پر عمل ہے، فرائض زندگی میں نہیں ہے صاحب ولی بننے، ایسے نہیں ہوتا، ایسے نہیں ہوتا. حضرت عبد القادر جیلانی کا واقعہ لکھا ہے نا ایک جگہ، کہ حضرت عبد القادر جیلانی رحمت اللہ علیہ کے پاس میں شیطان آیا رات میں. آنے کے بعد میں کہا عبد القادر بہت عبادت کر لی ہے تم نے، اب میں تم سے جو ہے فرائض ختم کرتا ہوں، بس گھر میں رہو. انہوں نے کہا تو شیطان ہے. فوراً کہا لا حول ولا قوت الا باللہ. بڑا اس نے کہا میاں اپنے علم کی وجہ سے بچ گئے تم؟ کہنے لگے مردوں دب بھی دھوکا دے رہا ہے، اپنے علم کی وجہ سے نہیں بچا، اللہ کے فضل کی وجہ سے بچاؤں، اللہ کے فضل کی وجہ سے بچاؤں. تو بھائی ولی ویسے نہیں بن جاتے، ولیوں کے لیے، ولایت کے لیے، اللہ کے قرب کے لیے سب سے پہلی شرط ہے فرائض پر عمل، جو بھی فرائض ہیں. آگے دوسری چیز، پھر نوافل کا بھی درجہ، اللہ نے کہا نوافل بھی ہے، نوافل بھی میں نے اسی رکھے کہ تم ان کو اپنی زندگیوں میں لاؤ. اور فرمایا نوافل سے اسی قرب میں ترقی ہوگی، اور اتنی ترقی ہوگی، اتنی ترقی ہوگی، حتی احبہ، میں تم سے محبت کرنے لگوں گا. اور جب میں تم سے محبت کرنے لگوں گا نا، کنت سمعہ الذی یسمع بہ، تو فرمایا میں کان بن جاؤں گا تمہارا جس سے تم سنو گے، آنکھ بن جاؤں گا جس سے دیکھو گے، ہاتھ بن جاؤں گا جس سے چھو گے، پاؤں بن جاؤں گا جس سے تم چلو گے. مطلب کیا ہے؟ مطلب یہ ہے کہ اللہ سے تمہیں ایسی محبت ہو جائے گی، اور اللہ کو تم سے ایسی محبت ہوگی، اللہ کی طرف سے تمہارے دلوں میں ایسی محبت ڈال دی جائے گی، وہی چیز سنو گے جو اللہ کو محبوب ہوگی، وہی چیز دیکھو گے جو اللہ کو محبوب ہوگی، پسندیدہ ہوگی. جو چیز اللہ کو پسند نہیں ہے، جس کی طرف دیکھنا نظر اٹھا کر بھی نہیں دیکھو گے، چاہے جان چلی جائے. اللہ کے بندے ایسے ہی ہوتے ہیں، اللہ نے جب منع کر دیا نہیں دیکھنا تو نہیں دیکھتے، چاہے جان چلی جائے. حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے زمانے میں ایسے ہی ہوا، ایک شہر کے اندر مسلمان صحابہ داخل ہوئے، کافروں نے کہا ان کے ایمان پر حملہ کرو، اور برہنہ عورتوں کو کھڑا کر دیا کہ دیکھیں گے تو ان کا ایمان بچھلے گا. لیکن جانے سے پہلے ایک صحابی نے آیت پڑھ کر سنائی جو ان کے سپہ سالار تھے، قل للمؤمنین یغضوا من ابصارهم ویحفظوا فروجهم، ایمان والوں سے کہہ دو کہ اپنی نگاہیں نیچی رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں. یہ آیت پڑھ کر سنائی، پورے لشکر گزر گیا، کسی نے آنکھ اٹھا کر نہیں دیکھا. ورنہ فوج جو کئی کئی مہینوں سے اپنے گھر سے دور رہتے ہیں، وہ تو جنسی لحاظ سے ایک طرح سے بھیڑیے بن جاتے ہیں، لیکن یہاں پر یہ حضرات صحابہ ہیں، یہ فرشتے ہیں. وہ تو بڑا لفظ، خطرناک لفظ ہے، لیکن آپ غور کرو گے تو ایسے ہی ہوتا ہے. وہ آپ جہاں جہاں بھی دنیا کی جنگوں کے تارے کٹا کر دیکھیں، باطل نے جب شہروں پر حملہ کیا اور کسی ملک کو فتح کیا، تو جہاں مال کو لوٹا وہاں پر عزتوں پر بھی پہلے حملہ کرتے ہیں. وہ لوگ عزتوں کو، ناموس کو ختم کر دیتے ہیں اس شہر کی. لیکن یہ حضرات صحابہ ہیں، فرشتے ہیں. پھر فرمایا چھوتا ہے وہی ایسی اپنے ہاتھ سے جس کو چھونے کا اللہ نے حکم دیا ہے، ایسی جگہ جاتا ہے جہاں جانا اللہ کو محبوب ہے. اس اللہ نے کہا میں اس کا پاؤں بن جاتا ہوں. وَإِن سَأَلَنِي أَعْطَيْتُهُ، اور اگر مجھ سے وہ کچھ مانگتا ہے تو میں رد نہیں کرتا، اس کو دیتا ہوں. وَلَئِنِ اسْتَعَاذَنِي لَأُعِيذَنَّهُ، اور اگر کسی چیز سے پناہ طلب کرتا ہے تو میں اس کو پناہ دیتا ہوں، حفاظت دے دیتا ہوں اس کو. یہ ہے ولی کا مطلب. اور اسی ولی کے بارے میں اللہ نے کہا کوئی دشمنی مول نہ لے ان سے. الحمدللہ حمدًا کثیرًا طیبًا مبارکًا فیہ. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا فتنة المسیح الدجال. اللهم احسن عاقبتنا فی الامور کلها واجرنا من خزی الدنیا وعذاب الآخرة. اے اللہ کامل توبہ، کامل ہدایت، کامل عافیت نصیب فرمائیے. رب اغفر وارحم انت خیر الراحمین. نیک بندوں میں شامل فرمائیے، گناہوں سے برائیوں سے ہم سب کی، ہمارے بچوں کی حفاظت فرمائیے. موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائیے. خاتمہ بالخیر، حسن خاتمہ نصیب فرمائیے. صلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم